शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल मङ्सिर 16 गते बिहिबार, नेपाल सम्मत 1142, डिसेम्बर 2 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सातै प्रदेशमा नेपाली कङ्ग्रेसको अधिवेशन आज, देउवार र सिटौला समूह बीच सहकार्य।
राप्रपामा नेतृत्व लिन असली राजावादी हुने होड, निर्वाचन प्रक्रिया आज।
प्रधान न्यायाधीश अस्पताल भर्ना भए पनि विदा नलिँदा सर्वोच्चमा सुनवाई प्रभावित, महाअभियोग लगाउन बारले थाल्यो, शीर्ष नेतृत्वसँग संवाद।
विश्वभर एकै दिन 6,51,000 बढी कोरोना संक्रमित थपिए, 8,000 मृत्यु।
र प्रिमियर लिग फुटबलमा एभर्टन माथि लिभरपुलको प्रभावशाली जित।
टेस्टी टेस्टी बिस्कुटको उत्पादकद्वारा उत्पादित गुणस्तरीय तयारी चाउचाउ
ज्याकपॉट, बाँडेर खाऊ माया बढ्छ।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब समाचार विस्तारमा। देश संघीयतामा गएपछि काङ्ग्रेसले पार्टीको संगठनलाई संघीय संरचना पनि त्यही अनुसार ढालेको छ, जसअनुसार काङ्ग्रेसले ओडा, पालिका, प्रतिनिधि सभा, प्रदेश, क्षेत्रीय जिल्ला र प्रदेश र केन्द्रीय कार्य समिति बनाएको छ। बुधबारसम्म काङ्ग्रेसका 61 जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। बिहिबार एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ। 14 महाधिवेशनपछि काङ्ग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। काङ्ग्रेस कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन हुनेछ, 17 गते मनोनयन र 18 मङ्सिरमा निर्वाचन हुनेछ। काङ्ग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सबै तयारी पूरा गरी प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको जानकारी दिनुभयो। उहाँका अनुसार 7 प्रदेशका लागि 3-3 जनाका दरले 21 अधिकृत तोकिएका छन्। प्रदेश 1 को निर्वाचन अधिकृतमा भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल, प्रदेश 2 प्रहलाद गौतम, अरूण कुमार यादव र विनय कुमार शाह, बागमतीमा केशव काफले, ज्ञानेन्द्र प्रसाद अधिकारी र होमनाथ नेपाल, गण्डकीमा कृष्णबहादुर थापा, विष्णु कुशल भुजेल र यज्ञबहादुर राणा, लुम्बिनीमा प्राध्यापक डाक्टर बुद्ध थापा, घनश्याम पन्त र जीव नारायण अधिकारी, कर्णालीमा अरूण पौडेल, विवस बस्नेत र कृष्णप्रसाद शर्मा, सुदूरपश्चिममा वीरबहादुर जेठारा, घनश्याम उपाध्याय र सुभाष चन्द्र उपाध्यायलाई खटाइएको छ। सबै तयारी पूरा भएको छ, अधिवेशनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत खटाइसकेका छौँ। उहाँले भन्नुभयो, काङ्ग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो। 28 कार्तिकमा बसेको केन्द्रीय कार्य समिति बैठकले दिएको जिम्मेवारी अनुसार प्रदेश 1 अधिवेशन विराटनगरमा गर्ने र संयोजकमा केन्द्रीय सदस्य कृष्ण सिटौलालाई जिम्मेवारी तोकेको छ। प्रदेश 2 अधिवेशन जनकपुर र संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल, बागमती प्रदेशको अधिवेशन हेटौँडा र संयोजकमा नेता प्रकाश मान सिंह, गण्डकी प्रदेशको अधिवेशन पोखरा र संयोजकमा केन्द्रीय सदस्य गोपाल मान श्रेष्ठ, लुम्बिनी प्रदेशको अधिवेशन बुटवल र संयोजकमा बालकृष्ण काँड, कर्णाली प्रदेशको अधिवेशन सुर्खेत र संयोजकमा केन्द्रीय सदस्य जीवन बहादुर साई तथा सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढी र संयोजकमा केन्द्रीय सदस्य दिलेन्द्र बडुलाई तोकिएको छ। काङ्ग्रेसको प्रदेश अधिवेशन आज, नयाँ पत्रिकामा समाचार छ।
कङ्ग्रेसको प्रदेश निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला समूहबीच सहकार्य हुने भएको छ। प्रदेश 1 र बागमतीमा नेतृत्व बाँडफाँडसहित अन्य प्रदेशमा समीकरण गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो। सहमति निर्माणमा सक्रिय एक नेताका अनुसार सिटौलाले प्रदेश नम्बर 1 पाए, झापाका पूर्व सभापति उद्धव थापा र बागमती पाए, काठमाडौँका सांसद भीमसेन दास प्रधान सभापति उम्मेद्वार बन्नुहुनेछ। समूहले प्रदेश एकमा अमृत अर्याल र बागमतीमा इन्द्र बानियालाई उम्मेद्वार बनाउने तयारी गरेको छ। प्रदेश एकका सभापतिका आकांक्षी रामहरि खतिवडाले केन्द्रीय सदस्यमा जाने रुचि देखाएपछि अर्याल एकल दावेदार बन्नु भएको छ। सिरौलाजीसँग सहकार्य गरेर जानेमा कुरा मिलिसकेको छ। प्रदेशको नेतृत्व मात्र कहाँ कसले लिने भन्नेमा छलफल भइरहेको छ। देउवा समूहका एक नेताले भने भीमसेनजीलाई मनाइरहेका छौँ, उहाँले मान्नुभयो भने प्रदेश एक सिटौला समूहलाई दिएर बागमती हामीले लिनेछौँ। यो समीकरणलाई महाधिवेशनसम्मै लैजाने सहमति भएको पनि उनले बताए। देउवा सिटौला समूहबीच काठमाडौँ झापा र मोरङको पालिका क्षेत्र र जिल्ला तहको निर्वाचन समेत समीकरण भएको थियो। झापामा प्रवक्ता विश्वप्रकाश शर्माले समर्थन गर्नुभएका राम कट्टेल र सिटौला समूहले समर्थन गरेको देउमान थेवेबीच प्रतिस्पर्धा भएको थियो। शर्मा देउवा निकट भए पनि उहाँको गृह जिल्लामा देउवा समूहका अन्य नेताले थेवेलाई सहयोग गरेका थिए। मोरङमा समेत दोस्रो चरणको निर्वाचनमा सिटौला समूहबाट सभापति लडेका यदु विष्टले देउवा समूहका दिलीप गच्छदारलाई समर्थन गरेका थिए। काठमाडौँमा त पालिका निर्वाचनदेखि नै देउवा सिटौला समूहबीच समीकरण भएको थियो। सहकार्य प्रदेश तह हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्छ। सिटौला निकट एक नेताले भने प्रदेशमा देउवा सिटौला जुट्दै शीर्षकमा आजको कान्तिपूर्व समाचार छ।
नेपाली काङ्ग्रेसका नेताहरू पार्टीको नेतृत्वमा टिक्न र पुग्न सभापतिका अन्य आकांक्षीलाई विधानसँग मेल नखाने पदको आश्वासन दिन सक्रिय भएका छन्। पार्टीलाई विधि विधान अनुसार अघि बढाउने दावी गर्ने दुवै पक्षका नेता नेतृत्वमा पुग्नकै लागि विधानसँग मेल नै नखाने पद देखाएर एकअर्कालाई फकाउन लागि परेका हुन्। पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू एकअर्कालाई आफ्नो पक्षमा पार्न कार्यवाहक सभापति र प्रधानमन्त्री जस्ता पदको लोभ देखाउन लागि परेका छन्। पार्टीको आगामी महाधिवेशनबाट पनि नेतृत्वमा टिक्ने दाउमा रहेका देउवाले संस्थापन र इतर पक्षका नेतालाई महाधिवेशनपछि कार्यवाहक सभापतिको जिम्मेवारी दिने बताउँदै आउनु भएको छ। संस्थापन इतरका नेताहरूले भने अन्य आकांक्षीलाई सभापतिको उम्मेद्वार हुनबाट रोक्न आगामी आम निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिँदै आएका छन्। काङ्ग्रेस विधानमा सभापतिको अनुपस्थितिमा पहिलो उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था छ। उपसभापतिको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने उम्मेद्वार स्वतः पहिलो उपसभापति बन्छ। विधानमा यस्तो व्यवस्था हुँदाहुँदै पनि देउवाले विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई महाधिवेशनपछि कार्यवाहक सभापति बनाउने आश्वासन दिएको स्रोतको दावी छ। देउवाले 14 महाधिवेशनमा आफूलाई सहयोग गर्न र 15 महाधिवेशनबाट नेतृत्वमा पुग्ने गरी तयारी गर्न उपसभापति निधिलाई आग्रह गर्नुभएको थियो। निधिले 15 महाधिवेशनसम्म नकुर्ने जनाएपछि देउवाले कोइराला र सिंहलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भन्दै सहयोग मागेको स्रोतको दावी छ। पूर्व महामन्त्री सिंहलाई सभापति देउवाले भेटेर आफन्त र निकटहरू मार्फत पनि कार्यवाहक सभापतिको प्रस्ताव गरेको स्रोतले जनाएको छ। सिंहले भने सभापतिको उम्मेद्वार बन्ने गरी तयारी गरेको भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेको स्रोतको दावी छ। प्रकाश दाईलाई कार्यवाहक सभापति बन्न सभापतिले प्रस्ताव गर्नुभएको हो, तर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो। दुवै नेतासँग राम्रो सम्बन्ध भएका एक नेताले भने मङ्सिरको पहिलो साता महामन्त्री शशाङ्कलाई सरकारी निवास बालुवाटारमा भेटेका देउवाले उहाँलाई पनि सोही प्रस्ताव राखेको स्रोतको दावी छ। नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै शीर्ष नेता आजको नागरिक दैनिकमा समाचार छ।
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको राजनैतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ। काठमाडौँमा हिजो सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धीहरू कमल थापा र राजेन्द्र लिङ्गदेनले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन्। भ्रिकुटी मण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उहाँका प्रतिस्पर्धी रहेका लिङ्गदेनभन्दा बढी राजतन्त्रको पक्षमा बोल्नु भएको थियो। पूर्व राजा ज्ञानेन्द्रको समर्थन आफूलाई रहेको दावी गर्दै लिङ्गदेनले राजतन्त्र पुनर्स्थापनाको विषयलाई जोड दिनुभएको थियो। राप्रपाका तीन अध्यक्ष मध्येका एक कमल थापाले सदन र सडक दुवैको संयुक्त सङ्घर्षबाट राजतन्त्र पुनर्स्थापनाको रोड म्याप प्रस्तुत गर्नुभएको छ। उहाँले सदनमा राप्रपाले सिट जित्न सके र सडकबाट 1,00,000 मानिस परिचालन गर्न सके नेपाललाई हिन्दू अधिराज्य बनाउन सकिने बताउनुभयो। हाम्रो चिन्ता राप्रपाले कहिले दुई तिहाई बहुमत ल्याउने, हिन्दू राष्ट्र कहिले ल्याउने भन्ने छ। उहाँहरूलाई के स्पष्ट पार्न चाहन्छु भने सदन र सडक दुवै मैदानलाई प्रयोग गर्नुपर्छ। संसदीय शक्ति र सड़कको शक्ति प्रयोग गरेर हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ, थापाले भन्नुभयो। राप्रपाले काठमाडौँको सड़कमा 1,00,000 बढी मानिस निरन्तर उतार्न सक्छ भने 2/3 धारा पर्खेर बस्दैन। संसदको शक्ति र सड़कको शक्तिबाट नागार्जुनबाट राजालाई नारायण हिटीमा राख्ने काम जनताले गर्छन्, थापाले अबको नारा राजा आऊ देश बचाऊ होइन जनता आऊ राजा ल्याऊ हुन सक्ने बताउनु भयो। राप्रपामा असली राजावादी हुने होड शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन हिजो भ्रिकुटी मण्डपमा सुरु भएको छ। नेतृत्वका लागि चुनावी प्रक्रिया भने आज सुरु हुने राप्रपाले जनाएको छ। राप्रपा नेता राजाराम बर्तौलाका अनुसार उद्घाटन सत्र सकिए लगत्तै भ्रिकुटी मण्डपमा महाधिवेशनको बन्द सत्र सुरु भएको छ। महाधिवेशनमा देशभरिबाट करिब 4200 महाधिवेशन प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र, अध्यक्ष पशुपति शमशेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले आर्थिक कार्यपत्र पेश गर्नुभएको छ। विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाले केन्द्रीय कार्य सम्पादन समितिद्वारा पारित विधान प्रस्तुत गर्नुभएको छ। यसबारे आज पनि छलफल हुने बर्तौलाले जानकारी दिनुभयो। राप्रपा नेता मोहन श्रेष्ठका अनुसार विमाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्री सहित 141 निर्वाचित हुनेछन्। यसैबीच राप्रपा अध्यक्षको प्रतिस्पर्धामा देखिएका कमल थापा र राजेन्द्र लिङ्गदेनले आफ्नो टिम बनाउन सुरु गरेका छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द लगायतलाई समेट्ने प्रयास भएको छ। यसैगरी लिङ्गदेनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिलसिना, धवल शमशेर राणा, भास्कर भद्रा, रेखा थापा लगायतलाई समेट्न प्रयास भइरहेको छ। राप्रपाका 3 अध्यक्षमध्ये यसपटक पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङ्गदेनलाई हुने प्रश्न पार्नु भएको छ, राणा भने खुल्नु भएको छैन। हिजोको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाउनु भएको थियो। सर्वसम्मत नेतृत्व चयन गर्न उहाँले थापा र लिङ्गदेनलाई आग्रह गर्नुभएको थियो। अहिलेसम्म थापा र लिङ्गदेन आफ्नो अडानबाट पछि हट्नु भएको छैन। थापाले लिङ्गदेनलाई 4 वर्षसम्म धैर्य गर्न आग्रह गर्नुभएको थियो, तर लिङ्गदेनले राप्रपाको नेतृत्व नयाँ पुस्तामा आउनुपर्ने बताउँदै त्यसैका लागि आफूले उम्मेदवारी दिन लागेको जनाउनु भएको छ। राप्रपा महाधिवेशन निर्वाचन प्रक्रिया आज, टिम बनाउँदै थापा र लिङ्गदेन, नयाँ पत्रिका र नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आउनुहोस् भेटौँ निश्चित प्रसादलाई, जसलाई हरेक सन्दर्भमा ग्यारेन्टी चाहिन्छ।
तरकारी लिनुहोस् दाई, एकदम अर्ग्यानिक तरकारी हो।
भाइ, यो तरकारी अर्ग्यानिक नै हो त?
हो नि दाई, ढुक्क आउनुहोस्, एकदम अर्ग्यानिक अनि ताजा हो।
तर यो तरकारी अर्ग्यानिक नै हो भन्ने के ग्यारेन्टी छ?
हे दाई, पनि चिनजानको मान्छेले भनेको पनि विश्वास नगर्ने भने?
उहाँलाई त सबै कुरामा विश्वास छैन, ग्यारेन्टी नै चाहिन्छ। त्यसैले त उहाँले बोनसमा ग्यारेन्टी नै भएको प्राइम लाइफ इन्स्योरेन्सको शुभ लाभ जीवन बिमा योजना लिनुभएको छ। प्राइम लाइफ शुभ लाभ जीवन बिमा, जसमा छ ग्यारेन्टी बोनस, बिमा अवधि समाप्तिमा थप बोनस र बिमा रकमको 2 गुणासम्मको जोखिम वहन पनि। शुभ भविष्यको शुभ सुरुवात प्राइम लाइफ शुभ लाभको साथ। विगत 13 वर्षदेखि 17 भन्दा बढी बिमा योजनाहरूबाट हरेक नेपालीको बिमा सम्बन्धी सम्पूर्ण चाहना पूरा गर्दै जीवन र भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ सुरक्षित भविष्य।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रधान न्यायाधीश अदालतमा उपस्थित हुन असमर्थ भएको अवस्थामा विदा बसेर वरिष्ठतम न्यायाधीशलाई कायम मुकायमको जिम्मेवारी सुम्पिनुपर्ने संवैधानिक व्यवस्था छ। तर कोरोना संक्रमणसँगै निमोनिया भएर सोमबारदेखि बलम्बो स्थित प्रहरी अस्पतालमा भर्ना भएका प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबरा औपचारिक विधामा बस्नु भएको छैन। संविधानको धारा 129 उपधारा 6 भनिएको छ, प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा विधा बसेको वा नेपाल बाहिर गएका कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम कायम प्रधान न्यायाधीश भई काम गर्नेछ। तर अस्पतालमा रहेका प्रधान न्यायाधीश जबराले अदालत उपस्थित हुन असमर्थ भएको वा विधामा बसेको औपचारिक जानकारी सर्वोच्च प्रशासनलाई नगराउँदा वरिष्ठतम न्यायाधीशलाई जिम्मेवारी सम्हाल्न बाधा भएको छ। हिजो अस्ति मंगलबार अस्पतालको बेडबाटै पेशी तोकेर अनौठो अभ्यास गरेका जबराले हिजो कार्यालय समयसम्म पनि सर्वोच्च प्रशासनमा विदा बसेको लिखित वा मौखिक कुनै जानकारी गराउनु भएको छैन। नेपालको इतिहासमै पहिलो पटक सर्वोच्चमा हिजोदेखि गोला प्रणालीबाट इजलास र पेशी तोक्न सुरु भए पनि प्रधान न्यायाधीश जबराले अदालतलाई अझै अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै नेपाल बार र सर्वोच्च बारले असन्तुष्टि जनाएका छन्। प्रधान न्यायाधीशपछि वरिष्ठताको क्रममा पहिलो नम्बरमा रहेका न्यायाधीश दीपक कुमार कार्कीले गोला तानेर पेशी तोक्ने कार्यको सुरुवात गरे पनि बारले सर्वोच्च नेतृत्वको विषयमा प्रश्न उठाएपछि हिजो केही इजलास बस्न सकेका थिएनन्। यसैबीच प्रधान न्यायाधीश जबरा विरुद्ध महाअभियोग लगाउन माग गर्दै आएको नेपाल बार एसोसिएसनले शीर्ष राजनैतिक नेतृत्वसँग संवाद थालेको छ। यसअघि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापन पत्र बुझाए पनि माग सुनवाईमा दलहरूले चासो नदेखाएको भन्दै बारले शीर्ष राजनैतिक नेतृत्वसँग संवाद थालेको हो। हिजो बारका अध्यक्ष सहितका पदाधिकारीले सत्तारूढ दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। यसअघि संसदीय दल मार्फत बुझाइएको ज्ञापन पत्रको माग सम्बोधनमा चासो नदेखाएपछि शीर्ष नेतृत्वसँग भेट गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो। जबरा अस्पतालमा छन्, विदामा छैनन्। आजको नयाँ पत्रिकामा समाचार छ।
सर्वोच्च अदालतमा गोला प्रक्रियाको थालनी भएकै दिन मुद्दाको सुनवाई प्रभावित भएको छ। अस्पताल भर्ना भएका प्रधान न्यायाधीश जबराले कायम मुकायम नतोकेपछि सुनवाई प्रभावित भएको हो। हिजोदेखि राफल प्रणालीबाट गोला तानेर मुद्दाको पेशी तोक्ने काम सुरु भए पनि तोकिएका मुद्दा बेन्च नबसेको, हेर्न नमिल्ने र हेर्न नभइनेमा राखिए। कोरोना संक्रमणका कारण प्रधान न्यायाधीश जबरा सोमबार अस्पताल भर्ना हुनुभएको छ, तर उहाँले औपचारिक रूपमा कायम मुकायम प्रधान न्यायाधीश नतोकेको आवाज नेपाल बार एसोसिएसनले उठाएपछि सुनवाई प्रभावित भएको हो। डेढ महिनादेखि नहेरिएका मुद्दामा गोला प्रक्रिया सुरु भएपछि सुनवाई हुने भनिएको थियो। हिजो गोला तानेर 10 इजलासमा 217 मुद्दाका पेशी तोकिएका थिए, तीमध्ये जम्मा 3 मुद्दा हेरिए। जबराले कामु नदिँदा सुनवाई प्रभावित, नागरिक दैनिकमा समाचार छ।
सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदनको तथ्याङ्कगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीबाट भएको पाइएको हो। अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रङ र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी कार्यालयमा सेवा प्रवाहका क्रममा घुसको लेनदेन हुने क्रम व्यापक रहेको औल्याएको छ। सरकारी आमदानी खर्च, सार्वजनिक सम्पत्ति, सार्वजनिक खरिद निर्माण र सार्वजनिक सेवा प्रवाहका विविध क्षेत्रमा अनेक रूप रङ र शैलीमा भ्रष्टाचार जन्य कार्य भइरहेको ठहर अख्तियारको रहेको छ। अख्तियारको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2077-78 विभिन्न भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका 443 प्रतिवादी मध्ये उपसचिव र शाखा अधिकृत मात्र 165 छन्, जसमा उपसचिव 108 र शाखा अधिकृत 56 छन्। दिन दहाडै घुस खाने क्रम रोकिएन। सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट। आजको राजधानीमा समाचार छ।
गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन्, तर बजारमा डिएपी मलको चरम अभाव छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि 60,000 मेट्रिक टन डिएपी मलको आवश्यकता छ। सरकारसँग मौजदात 15,000 मेट्रिक टन मात्रै छ। 10,000 मेट्रिक टन विदेशबाट आउने क्रममा छ। बाटोमा रहेको मल आइपुगे पनि यो वर्ष 25,000 मेट्रिक टन मात्रै मल किसानले पाउनेछन्। किसानले मागको आधा पनि मल नपाउने अवस्था छ। कृषि मन्त्रालय र मातहतका निकायहरू गौँखेतीलाई आवश्यक मल उपलब्ध गराउन नसकिने लाचारी व्यक्त गर्न थालेका छन्। कोभिडका कारण उत्पादक कम्पनीले नै कम उत्पादन गरेको र अन्तर्राष्ट्रिय बजारमै मलको भाउ बढेकाले पर्याप्त खरिद गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कृषि मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्त मात्रामा मल खरिद गर्न नसकेको बताउनु भयो। मल सम्बन्धी खरिद ऐन पुरानो भएकाले पनि खरिद गर्न कठिनाई भएको हो। किसानहरूको आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले स्वीकार गर्नुभयो। मलको माग अधिक छ, कार्कीले भन्नुभयो, गत वर्षको जति पनि मल आउन सकेको छैन। युरिया मलको भने अभाव छैन, तर डिएपी भने किसानको माग अनुरूप उपलब्ध गराउन नसक्ने कार्की बताउनुहुन्छ। यसैबीच बझाङको जयपृथ्वी नगरपालिका 11 स्थित सुरमादेवी कृषि सहकारीका अध्यक्ष बिर्खराज जोशी धनगढीमा डेरा बसेको 2 महिना भयो, तर गाउँबालीका लागि डिएपी मल पाउनु भएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालयले अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको छ, तर यस वर्ष कम्पनीले पर्याप्त मल दिन सकेको छैन। बझाङका जोशी मात्रै होइन, सुदूरपश्चिमका विभिन्न जिल्लाका किसान मलका लागि दिनहुँ कम्पनीको प्रदेश कार्यालयमा धाइरहेका छन्। गाउँ छर्ने बेला भयो, मल आएन। अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
बुनु हिन, आज म तलाई मेगा ब्याङ्कमा लोकप्रिय बचत खाता खोलिदिन्छु।
मेरो लागि बचत खाता किन र दादा? आज पश्चिमबाट घाम उदाए कि क्या हो?
तँ सधैँ मेरो मोबाइलको डेटा र ब्यालेन्स सकाइदिन्छस्, त्यसैको उपाय गर्नु पर्यो भनेर नि।
ल, अनि ब्याङ्क खाता र मोबाइल ब्यालेन्सको के सम्बन्ध?
मेगा ब्याङ्कमा 0 ब्यालेन्समा लोकप्रिय बचत खाता खोल्दा मेगा स्पेसल प्याकेज सहितको एनसेल सिम कार्ड फ्रीमा पाइन्छ नि।
त्यो प्याकेजमा के सुविधा पाइन्छ नि?
पहिलो कुरा त खाता भएपछि तेरो बचत गर्ने बानी बस्छ। अर्को कुरा, मेगा स्पेसल प्याकेजमा पहिलो महिना 500 MB डेटा, 50 मिनट कल टाइम र 50 SMS फ्रीमा पाइन्छ। अनि फेरि मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङ एप र इन्टरनेट ब्याङ्किङ चलाउँदा डेटा शुल्क पनि लाग्दैन र हरेक महिना मात्र ₹100 रिचार्ज गर्दा ₹100 ब्यालेन्स सँगै यी सबै सुविधाहरू पनि पुनः सुचारु हुन्छ।
आहा, गजबको अफर रहेछ। थ्याङ्क यू दादा, जाम न त मेगा ब्याङ्क।
मेगा लोकप्रिय बचत खाता जोडिनुहोस् मेगा सम्बन्धमा।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। कान्ति बाल अस्पतालमा अपरेसनका लागि वर्षौं कुर्न बाध्यहरूको सूची लामो छ। अस्पतालका चिकित्सकका अनुसार मलद्वार खुलाउन गरिने अपरेसन 3-6 महिनाभित्र गर्न मिल्छ, तर बिरामीको चापका कारण वर्षौंसम्म पनि नहुने समस्या छ। अस्पतालको रेकर्ड अनुसार गत आइतबार सर्जिकल ओपिडीमा जाँच गराउन 90 जना पुगेका थिए। तीमध्ये 40 जनाको अपरेसन गर्नुपर्ने देखिएको कान्तिका सर्जन विजय थापाले बताउनुभयो। सर्जरी ओपिडीमा दिनहुँ 50-100 को हाराहारीमा बिरामी जचाउन पुग्छन्। यो संख्या बढ्दो छ। अस्पतालमा दिनमा 7-10 जनाको अपरेसन हुने गरेको छ। बिरामीको चापको तुलनामा यो संख्या निकै कम हो। अस्पतालका अनुसार करिब 300 बिरामी हर्निया, क्यान्सर लगायत रोगको अपरेसनका लागि पालो पर्खेर बसेका छन्। सामान्यतया बालबालिकाको मलद्वारको अपरेसन 3 पटक गर्नुपर्छ। निजीमा त्यस्तो अपरेसन गर्ने हो भने 1 पटककै 1.5-2 लाख रुपियाँ लाग्ने चिकित्सकको भनाइ छ। कान्तिमा भने 1 पटक गर्न 10,000 रुपियाँ भए पुग्छ, तर अपरेसन पर्याप्त नहुँदा धेरैजसो बिरामी महिनौ कुर्न बाध्य छन्। पालो नपर्खनेहरूले निजी अस्पतालमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ। कान्तिमा अपरेसन, 2 वर्षसम्म पालो कुर्दै बालबालिका। कान्तिपुरमा समाचार छ।
मोबाइलको अवैध आयात नियन्त्रणका लागि गत साउन 1 गतेबाट लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस अझै कार्यान्वयनमा हुन सकेको छैन। मोबाइल फोन व्यवसायीहरूले मंगलबार अर्थमन्त्री जनार्दन शर्मासँग यसबारे सोधपुछ गरे। मन्त्रालयभित्रैबाट प्रविधि लागू गर्नुहुन्न भनेर लबिङ भइरहेको सुनेकाले आफूहरू त्रसित भएको व्यवसायको गुनासो थियो। एमडिएमएसबारे मलाई हिजो मात्रै थाहा भयो, यसलाई तत्काल लागू गर्नु भनेर निर्देशन दिइसकेको छु। हिजो मोबाइल वितरक संघको दोस्रो महाधिवेशनमा बोल्दै मन्त्री शर्माले भन्नुभयो, मलाई कसैले रोक्ने प्रयत्न गरेको छैन र गर्दैन पनि। राम्रो कुरा कसैले नभने पनि हुन्छ, नराम्रो कुरा मलाई कसैले भनेर पनि केही हुँदैन। उहाँले भन्नुभयो, अवैध मोबाइल नियन्त्रण प्रणाली लागू गर्न कसले रोक्यो? आजको कान्तिपुरमा समाचार छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ। तीन दलीय गठबन्धन मार्फत कार्तिक 16 गते मुख्यमन्त्री बनेका शाहीले विश्वासको मत लिँदा चार दलको समर्थन पाउनुभयो। हिजो भएको मत विभाजनमा मुख्यमन्त्री शाहीले 22 सांसदको समर्थन प्राप्त गर्नुभयो। उहाँको विपक्षमा शून्य मत खस्यो। गत वैशाख 2 गते भएको सहमति अनुसार कार्तिक 15 गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि नेकपा माओवादी केन्द्र, काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेशसभामा हाल 35 सांसद छन्। माओवादी केन्द्रका 12, काङ्ग्रेसका 6 र समाजवादीका 3 सांसद सहित मुख्यमन्त्री नियुक्त भएका शाहीले विश्वासको मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन प्राप्त गर्नुभयो। मत विभाजनका क्रममा संसदमा 22 सांसद मात्रै उपस्थित थिए। मुख्यमन्त्री शाहीले पाए विश्वासको मत। आजका पत्र पत्रिकामा समाचार छ।
सरकारले अन्तर्राष्ट्रिय व्यापारका लागि एकद्वार प्रणाली लागू गर्ने भने पनि प्रक्रियागत झन्झट भने घट्न सकेको छैन। एउटै द्वारबाट उद्यमी वा व्यवसाय सबै प्रक्रिया पूरा गर्ने र अन्य कुनै पनि निकाय धाउनुपर्ने बाध्यताको अन्त्यका लागि एकद्वार प्रणालीको अवधारणा आएको हो। नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय कारोबार गर्ने सम्बन्धी 2 वर्ष अघिको एकीकृत निर्देशिकाले खाद्य पदार्थ तथा पेय पदार्थ आयात पूर्व स्वीकृति अनिवार्य गरेको छ। नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरका अनुसार राष्ट्र बैङ्कको परिपत्रका कारण व्यवसायीले खाद्य तथा पेय पदार्थ आयातका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति अनिवार्य गर्नुपर्ने भएकाले एकद्वार प्रणाली कार्यान्वयनमा आउन नसकेको बताइएको छ। खाद्य तथा पेय पदार्थ आयातमा पूर्व स्वीकृति हटाउन लबिङ आजको कारोबारमा समाचार छ।
संसद अधिवेशन हतार हतार अन्त्य गरेको सरकारले 6 अध्यादेश जारी गरेको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो अध्यादेश जारी गरिएका हुन्। सरकारले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, सामाजिक सुरक्षा पहिलो संशोधन र रेलवे सम्बन्धी अध्यादेश जारी गरेको हो। फेरि 6 जारी।
बाहन्न वर्ष अघि कोशी नदीले नेपालको 70 सुनसरी र उदयपुरका 25,000 बढी किसानको 70,000 बिघा जग्गा कटान गरेको थियो। नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ। गत कार्तिकको बाढीले सप्तरीको मात्रै 8,268 हेक्टरमा लगाइएको 8,26,85,000 मूल्य बराबरको धान बाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ। कोशी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन्। कोशी बाँध सम्झौतामा उल्लेख भए अनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन्। आजका पत्र पत्रिकामा समाचार छ।
र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हिजो विज्ञप्ति जारी गर्दै COVID-19 नयाँ ओमिक्रोन भेरिएन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काममा बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर थप 6.5 लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। तीव्र गतिमा फैलने अनुमान गरिएको कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रास बढिरहेका बेला धेरैजसो देशमा संक्रमितको संख्या थपिएको हो। अमेरिकामा मात्रै 1,12,000 बढीमा कोरोना संक्रमण पुष्टि भएको ओल्डोमिटरको तथ्याङ्क छ। यस्तै यो अवधिमा युरोपमा 4 लाख बढी कोरोना संक्रमित थपिएका छन्। जर्मनीमा 71,800, फ्रान्समा 49,600, बेलायतमा 48,000, रसियामा 32,800 तथा पोल्यान्डमा 29,000 बढी संक्रमित थपिएका छन्। यस अवधिमा अफ्रिकी देशहरूमा भने 11,000 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो 24 घण्टामा अमेरिकामा 1494 जनाको कोरोनाका कारण मृत्यु भएको छ। रसियामा 1226, पोल्यान्डमा 570, युक्रेनमा 557, जर्मनीमा 415, मेक्सिकोमा 285 तथा ब्राजिलमा 266 जनाको मृत्यु भएको ओल्डोमिटरको तथ्याङ्क छ। यो सहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या 52,41,000 पुगेको छ।
अब खेल समाचार। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले प्रभावशाली जित निकालेको छ। गुडिसन पार्कमा भएको खेलमा लिभरपुलले एभर्टन विरुद्ध 4-1 गोलको जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले 2 गोल गरे। यस्तै जोर्डन हन्डरसन र डियोगो जोटाले 1-1 गोल गरे। खेलको 9 मिनटमा लिभरपुलले हन्डरसनको गोलबाट अग्रता लिएको थियो। 19 मिनटमा सलाहले गोल गर्दै अग्रता दोब्बर बनाए। 38 मिनटमा एभर्टनका डिमराई ग्रेले 1 गोल फर्काए। पहिलो हाफमा 2-1 गोलको अग्रता बनाएको लिभरपुलका लागि 64 मिनटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई 3-1 अवस्थामा पुर्याए। 79 मिनटमा जोटाले गोल गर्दै लिभरपुललाई 4-1 गोलको जित सुनिश्चित गरे। गैरातीको जितसँगै तेस्रो स्थानको लिभरपुलले 14 खेलबाट 31 अङ्क जोडेको छ। शीर्ष स्थानको चेल्सीको 33 र दोस्रो स्थानको म्यान्चेस्टर सिटीको 32 अङ्क छ। पराजित एभर्टन 15 अङ्कसहित 14 स्थानमा छ। यस्तै गैराती नै भएको खेलमा म्यान्चेस्टर सिटीले एस्टोन भिल्लालाई 2-1 गोलले पराजित गरेको छ। सिटीको जितमा रुबेन डाइस र बर्नान्डो सिल्भाले 1-1 गोल गरे। एस्टोनका लागि ओलिज वाटकिन्सले 1 गोल फर्काए। अन्य खेलमा ओल्भरह्याम्प्टन र वर्नले गोलरहित बराबरीमा रोकिँदा वेस्टह्याम युनाइटेड र ब्राइटनले 1-1 गोलको बराबरी खेले। त्यस्तै चेल्सीले वाटफोर्डलाई 2-1 गोलले हराउँदा साउथह्याम्प्टन र लेस्टर सिटीले 2-2 गोलको बराबरी खेलेका छन्। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
साथै प्रदेशमा नेपाली कंग्रेसको अधिवेशन आज, देउवा र सिटौला समूह बीच सहकार्य।
राप्रपामा नेतृत्व लिन असली राजावादी हुने होड, निर्वाचन प्रक्रिया आज।
प्रधान न्यायाधीश अस्पताल भर्ना भए पनि विदा नलिँदा सर्वोच्चमा सुनवाई प्रभावित, महाअभियोग लगाउन बारले थाल्यो शीर्ष नेतृत्वसँग संवाद।
विश्वभर एकै दिन 6,51,000 भन्दा धेरै कोरोना संक्रमित थपिए, 8,000 मृत्यु।
र प्रिमियर लिग फुटबलमा एभर्टन माथि लिभरपुलको प्रभावशाली जित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।